कि हाम्रो समय सेफ होस्। धेरै हप्तादेखि हामीले शनिबारको सेवामा विजय आनन्दले भरपूरी जीवन भनेर हामीले सिकिराखेका छौँ, अनि त्यसको बारेमा धेरै कुरा तपाईँले सुन्नुभएको छ, अनि मलाई आशा छ यो विषयहरूमा तपाईँ अलिकति गहिरो प्रकारले विचार गर्दै हुनुहुन्छ भनेर। वास्तवमा यो क्रिस्चियन जीवन भनेको एउटा पक्ष चाहिँ अङ्ग्रेजीमा कन्सेप्ट भन्छ। हामीले त्यो विजय र भरपूरी जीवनको बारेमा सिक्दै गर्दाखेरि क्रिस्चियन जीवनको कन्सेप्ट, यसको विचार, यसको सिद्धान्त पनि हेऱ्यौँ, जुन कि पवित्र आत्माबाट तपाईँ र मलाई कसरी परमेश्वरको परिवारमा हामीलाई एडप्ट गर्नुहुन्छ, ल्याउनुहुन्छ। पवित्र आत्माले हामीमा छाप लगाउनुहुन्छ, पवित्र आत्माले हामीलाई परमेश्वरदेखि नयाँ गरी जन्म दिनुहुन्छ र हामीलाई उहाँको निम्ति अलग गर्नुहुन्छ, हामीलाई सुरक्षित राख्नुहुन्छ भनेर, अनि हामीमा दिनदिनै पवित्र आत्मा रहेर हामीलाई डोर्याउनुहुन्छ भनेर हामीले धेरै कुराहरू सिकेका थियौँ। अनि तर त्यही विषयमा अझै धेरै शिक्षा बाँकी छ, आउँदा दिनहरूमा तपाईँलाई मैले त्यसमा फेरि निरन्तरता दिनेछु। आज हामीले सिक्न लागेको आजको कुरा चाहिँ, अब यो डिसेम्बर भनौँ न, अथवा यो अहिले मङ्सिर नेपालमा, तर अब हामी धेरै जसो इस्वी सम्बतकै कुरा बढी गर्छौँ, डिसेम्बरको पहिलो हप्ता जस्तै हो, अनि त्यस कारणले दोस्रो हप्ता भयो भने चाहिँ, त्यस कारणले अब यो अहिलेदेखि चाहिँ अर्को 3 हप्ता चाहिँ, मैले चाहिँ अर्को 2 हप्ता सिकाउँछु होला, चाहिँ क्रिसमसको सम्बन्धमा सिक्ने कुरा हो, होइन? अनि वास्तवमा कति मण्डलीहरूमा चाहिँ एडभेन्ट भनेर, अनि उनीहरूले यो मैनबत्ती बाल्ने गर्छ, 5 वटा मैनबत्ती हुन्छ, त्यो रङ रङको हुन्छ। अर्को अर्को हप्ता म त्यसको बारेमा तपाईँलाई अलिकति, त्यो एडभेन्ट भनेर क्यान्डल बाल्दै गरेको हामी सिक्छौँ। तर मुख्य कुरा तपाईँलाई म के भन्छु भने, यो क्रिस्चियन विश्वास भनेको, अब आजको विषयमा चाहिँ अलिकति यो क्रिसमस सम्बन्धी यो सिजन, यो प्रकारको एउटा अनुभव, यो प्रकारको एउटा उत्सुकता हामी अगाडि बढ्दैछौँ। तपाईँलाई व्यक्तिगत रूपमा मैले भने भनेदेखि, जब जब यो क्रिसमसको 2-3 हप्ता 4 हप्ता अगाडि आउँछ, मलाई मेरो पहिलाको विश्वास गरेको वर्षको याद आउँछ। त्यो बेलामा जुन प्रकारले मैले ख्रिस्टलाई ग्रहण गरेँ, यो क्रिसमस मेरो लागि कति आनन्दको थियो, अनि त्यही आनन्द आज पनि छ। अनि वास्तवमा यो क्रिस्चियन जीवन चाहिँ, अघि म के भन्दै थिएँ, एउटा सिद्धान्त र कन्सेप्ट भन्दा पनि एउटा सम्बन्ध, परमेश्वरसँग व्यक्तिगत सम्बन्धको कुरा हो। त्यही कारणले कहिलेकाहीँ हामी मिस गर्छौँ क्या, यो अरू धर्ममा सिद्धान्त हुन्छ, कहिलेकाहीँ कहिलेकाहीँ हुँदैन, कहिलेकाहीँ क्रिस्चियनिटीमा पनि सिद्धान्त छ, बाइबलमा पुरा थियोलोजिकल सिद्धान्त छन्, तर क्रिस्चियन जीवन चाहिँ ख्रिस्ट मार्फत व्यक्तिगत सम्बन्ध परमेश्वरसँग हाम्रो हुन्छ। हामी परमेश्वरबाट जन्मन्छौँ, हामीमा परमेश्वर पवित्र आत्मा मार्फत बस्नुहुन्छ, अबाइडिङ भन्छ अङ्ग्रेजीमा, ख्रिस्ट पवित्र आत्मामा हाम्रो हृदयमा रहनुहुन्छ जबदेखि तपाईँ र म ख्रिस्टलाई ग्रहण गर्छौँ। वास्तवमा यो कति गहिरो कुरा छ, अनि यो सम्भाव के गरी भयो त, परमेश्वर हामीमा आएर रहन सक्ने र हामी परमेश्वरको छोरा छोरीको हक पाएर परमेश्वरको परिवारमा जन्मिएर परिवारको एक सदस्य हुने, जो चाहिँ अनन्तसम्मको लागि हामी जोडिन्छौँ, यो कति सत्य कुरा छ बाइबलमा। तपाईँ र म परमेश्वरको छोरा छोरीको रूपमा परमेश्वरको परिवारमा जन्मिएर आजदेखि अब सदाको लागि, अघि अनुग्रहले हामीलाई रोमी 8 को कुरा गरिराखेको, उहाँको प्रेमबाट हामीलाई कुनै कुराले अलग गर्न सक्दैन, भनाइको मतलब हामीमा चाहिँ परमेश्वर आफ्नो आत्माद्वारा हामीमा रहनुहुन्छ, त्यो रहने परमेश्वरलाई अरू कसैले केही गर्न सक्दैन, तपाईँ र मलाई त्यति सुरक्षित राख्नुहुन्छ। यो सबै कुराको सम्भाव यो क्रिसमसको समयले ल्यायो भनेर हामी विचार गर्छौँ। त्यस कारणले यो क्रिसमसको बारेमा अलिकति म सुरु गर्न चाहन्छु। त्यो गर्दै गर्दाखेरि तपाईँलाई सुरुको अवस्था भनेको चाहिँ, फेरि पनि तपाईँहरू धेरैले चाहिँ तपाईँको भिडियो त अन गर्नु भएन, र मलाई आशा छ तपाईँ अरू काम नगरिकन ध्यान दिएर सुन्नुहुन्छ। एउटा सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई म के सम्झाउँछु भने, परमेश्वरको वचन चाहिँ परमेश्वरले बोल्ने कुरा हो, म बोल्ने कुरा होइन। मैले तपाईँलाई मेरो कुरा भन्यो भने न त मलाई फाइदा न तपाईँलाई फाइदा न परमेश्वरको महिमा। त्यही कारणले जहिले पनि हामी क्रिस्चियनहरू जो परमेश्वरमा जन्म लिएका छौँ, हामीले परमेश्वरको वचनलाई सिरियसली लिनुपर्छ। विशेष गरी जसले परमेश्वरको वचन तपाईँलाई बोल्ने गर्छ, त म अहिले गरिराखेको छु, उसको लागि झन् ठुलो कुरा हो, एकदम सिरियस कुरा हो। किनभने बाइबल जो तपाईँहरू मेरो हातमा छ, यो एउटा लेखेको खालि अक्षर होइन, यो परमेश्वरले बोलेको शब्दहरू हुन्। तपाईँहरू मैले बोल्ने त्यही शब्दहरू हुन्, तपाईँहरू मैले सुन्ने त्यही शब्दहरू हुनुपर्छ। अनि त्यो कुरा चाहिँ रित्तो जाँदैन, त्यसले चाहिँ केही न केही शक्ति लिएर आउँछ र त्यसले हामीमा काम गर्छ। परमेश्वरको वचनको बारेमा त्यही कुरा हामी सिक्दछौँ। तपाईँ र मेरो जीवनमा जागृति, रिभाइबल भनेर कतिचोटि त्यहाँ दोहोऱ्याएको सुनेको छु यो शब्द। रिभाइबल जरुरी छ हरेक व्यक्तिको जीवनमा। अर्को शब्द रिन्युअल भन्छ, रिभाइबल भनेको नेपालीमा जागृति, तर त्यो जागृति रिन्युअल भनेको चाहिँ परमेश्वरसँग जो व्यक्तिगत सम्बन्ध छ त्यो सम्बन्धमा एकदमै साक्षात रूपमा त्यो उपस्थितिलाई निरन्तर पटक पटक मिनेट मिनेट हर समय थाहा गरिराख्ने, उहाँको उहाँसँगै तपाईँ बसेको अवस्था। जसरी तपाईँले महत्त्वपूर्ण व्यक्तिलाई भेटेर उसको उसँगै आम्ने सामने बस्नुहुन्छ नि, त्यसरी बस्दाखेरि तपाईँलाई खुट्टा पनि कसरी राख्ने, उपर खुट्टी पनि लाउनु मिलेन, होइन? तपाईँ ठुलो मान्छेसँग बस्नु भएको छ, म धेरै मान्छेसँग बसेछु, अनि त्यतिखेर हात पनि कसरी राख्ने, धेरै कुराहरू त्यतिखेर विचार आउँछ। विचार गर्नुहोस्, परमेश्वरको आवाज सुन्दा, वचन सुन्दाखेरि तपाईँ मेरो हृदयको चाहना विचार हुनुपर्छ। त्यही कारण म भन्छु हामीले भिडियो अन गर्नुपर्छ, परमेश्वरको वचन सुन्नुपर्छ। तपाईँ र मलाई व्यक्तिगत आशिष हुन्छ, यो कसैलाई होइन। यो सुन्ने कुरा चाहिँ न त पास्टरलाई आदर गरेको कुरा हो, न कोही अरू व्यक्तिलाई हो, यो तपाईँले परमेश्वरलाई गरेको कुरा हो। त्यसकारण यो कुरो पहिला म भन्न चाहन्छु। त्यसैले क्रिस्चियन विश्वास एउटा सम्बन्धको कुरा हो, जुन सम्बन्ध परमेश्वरको प्रेमको वरदान स्वरूप येशु ख्रिस्ट 2000 वर्ष अगाडि तपाईँ र मलाई उद्धार गर्न संसारमा जन्म लिनु भएको थियो। अनि येशु ख्रिस्ट संसारमा जन्म लिनु भएको चाहिँ तपाईँ र मलाई परमेश्वर कस्तो हुनुहुन्छ भनेर प्रकट गर्नलाई आउनुभयो। हामी धेरै धर्महरू मान्नेहरूको बिचमा छौँ। कुनै दिन हामी पनि 40-42 वर्ष अगाडि, मैले त विश्वास गरेको थिएन, नास्तिक भन्थे मलाई आफैलाई, तर त्योभन्दा धेरै अगाडि जुन बेला म 14 वर्षभन्दा सानो, म पनि एउटा धर्म मान्थेँ, मेरो आमाले जे सिकाउनु हुन्थ्यो त्यो कुरा। अनि त्यतिखेरको कुरा विचार गर्यो भने धेरै धर्म मान्नेहरू पनि छन्, तर तपाईँलाई म भन्छु बाइबलमा जुन सत्यता छ ऐतिहासिक भनेको चाहिँ कुनै पनि कुरा चाहिँ घटेर प्रमाणित भएको कुरा, बाइबलको कुरा, येशु ख्रिस्टको कुरा ऐतिहासिक रूपमा प्रमाणित भएको कुरा छ। त्यसको बारेमा तपाईँलाई म धेरै कुरा भन्न सक्छु जुन चाहिँ हामीलाई समय छैन। परमेश्वर हुनुहुन्छ भन्ने कुरामा धेरैवटा प्रमाणहरू छन्। यहाँ त के छ भनेदेखि, अरू धर्म जस्तै क्रिस्चियन पनि एउटा धर्म, अनि अरू धर्ममा आफ्नो धर्मको मान्छेले कुरा गर्छ, क्रिस्चियनले आफ्नो धर्मको मान्छेले कुरा गर्छ भनेर सोचिन्छ। र एउटा बुझ्नुपर्ने कुरा के छ भने, बाइबलले जुन खालको कुरा गरेको छ परमेश्वरको बारेमा, र येशु ख्रिस्ट जो परमेश्वरको अनन्त पुत्र संसारमा आउनुभयो, त्यो भिन्नै छ, त्यो अरू धर्म जस्तो छैन। मैले अघि सुरुमै भनिसकेँ, त्यो एउटा सम्बन्ध हो, त्यो धर्म होइन। यहाँ तपाईँ र मेरो स्वर्गको लागि हामी अनन्त जीवन पाउने, नयाँ जीवन पाउने, हामीमा बदलाव आउने, हामी जिउने, आत्मामा जिउने, यो कुरा तपाईँ र मेरो कोसिस, धर्म, मान्छेलाई दान पुण्य, हामीले गरेको मेहनत, व्रत, तीर्थ, यो सबै कुरा छैन। त्यही कारणले यो खुसीको कुरा छ, 2000 वर्ष अगाडि परमेश्वरले मानिसहरूको उद्धार जो पापबाट गर्नको लागि आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो र येशु ख्रिस्ट मान्छे भएर जन्मनु भयो। अनि येशुले जति पनि जुन प्रकारको उद्देश्य लिएर आउनुभयो र जुन जीवन संसारमा जिउनु भयो, त्यसको प्रमाणस्वरूप, प्रतिफल भन्छ कि परिणामस्वरूप के हुन्छ, अहिले हामी येशु ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाउँछौँ। त्यो चाहिँ सबै मान्छेको लागि, फेरि जस्तो धर्म मान्ने मान्छेले के भन्छ, ऊ चाहिँ मुसलमान धर्म मान्छ, ऊ मुसलमानको, म यो फरानो धर्मको, यो चाहिँ बुद्धिस्टको, यो चाहिँ अर्कोको। बाइबलले त्यस्तो केही पनि भन्दैन। बाइबलले के भन्छ? परमेश्वरले चाहिँ सारा संसारलाई प्रेम गर्नुहुन्छ, सबैलाई प्रेम गर्नुहुन्छ, अनि परमेश्वरले सबैलाई निम्ता दिनुहुन्छ। येशु ख्रिस्ट सबैको लागि आउनुभयो, अनि येशु ख्रिस्ट मात्र जीवित परमेश्वर जसले सृष्टि गर्नुभयो यो संसारलाई, तपाईँ र मलाई, उहाँसँग फेरि सम्बन्ध गर्ने र तपाईँ र मेरो जीवनको पापबाट क्षमा पाएर त्यसको दण्डमा नआउने तर परमेश्वरमा नयाँ जीवन पाउने, नयाँ आशा पाउने सदाको लागि, त्यो एउटै बाटो येशु ख्रिस्टमा विश्वास गर्ने, जो चाहिँ ठ्याक्कै क्रिसमसको दिनमा नभए पनि यो सिजनमा उहाँ जन्मनु भयो 2000 वर्ष अगाडि, अनि उहाँ जुन उद्देश्यले आउनुभयो परमेश्वरको प्रेम मानिसहरूको लागि परमेश्वर प्रकट गर्न आउनुभयो, र कसरी त्यो पवित्र परमेश्वरसँग मानिसको सम्बन्ध हुन सक्छ त्यो कुरालाई बताउन आउनुभयो र त्यसलाई पुरा गर्न आउनुभयो, जसले गर्दा येशूलाई विश्वास गरेर मान्छे परमेश्वरको सम्बन्धमा आउन सक्छन्। अब आजको कुरामा तपाईँलाई म सरसर्ती छोटकरीमा म भन्न, छोटकरी होइन लामोमा भन्न चाहन्छु, लामोमा, किन मैले छोटो भन्छु धरै भरे गएर लामो हुन्छ, होइन? पहिले लामो भन्थ्यो आनन्दै, होइन? झुटा त हुँदैन, म कहिले पनि छोटो भन्दिनँ अब, होइन? सो क्रिसमसको मतलब चाहिँ येशु ख्रिस्टको जन्मको सम्बन्धमा हामीले सबैले क्रिसमस मनाउँछौँ। अब यहाँनिर तपाईँलाई म भन्छु, क्रिसमस धेरै खालको मान्छेले मनाउँछ। अब नेपालमा एउटा समस्या आएको छ, किनभने पहिला पहिला चाहिँ प्लास्टिकको त्यो क्रिसमस ट्री पनि सबै होटेलमा राख्थे, अहिले चाहिँ त्यहाँको के गरिदिएछ, काठमाडौँमा चाहिँ त्यो प्लास्टिकको ट्री रुख चाहिँ बन्द गरिदिएछ, बन्देज गरिदिएछ। मैले पढेको गरेछ कि छैन थाहा छैन, ठुलो समस्या आयो, किन उनीहरूको क्रिसमस भनेको चाहिँ त्यही रुखसम्म मात्रै हो क्या। कतिजनाको क्रिसमस त्यस्तो छ, कतिजनाको क्रिसमस, अझ कतिजनाको क्रिस्चियन पनि कस्तो छ, खालि चर्च जाने आउने अनि अलिअलि चर्चको काम गर्ने अनि अलिअलि देखाउने काम गर्ने, अनि त्यो विचारमा अरूले विचार गर्दा र ऊ आफै विचार गर्दा ऊ पनि क्रिस्चियन हो। तर तपाईँलाई आज म क्लियर भन्छु को चाहिँ क्रिस्चियन हो, किनभने यो कुराले तपाईँ र मलाई आशिष हुन्छ। बाइबलमा धेरै किटिएर यो कुरा लेखिया छ, त्यस कारण आज अलिकति लुकाले, डक्टर लुक बाइबलमा अङ्ग्रेजीमा भन्यो भने चाहिँ बिलभ्ड फिजिसियन भनेर पावलले सम्बोधन गरेका छन्। उनी चाहिँ पावलको अति नजिकको मित्र थिए, डक्टर लुक। उनले लुकाको सुसमाचार र प्रेरितको पुस्तक लेखेका छन्। वास्तवमा लुका र प्रेरितको पुस्तक बाइबलमा नयाँ नियमको 25% भाग त्यसले ओगटेका छ, भनेपछि यति धेरै कुरा उनले लेखेका छन्। अलिकति सुरु गरेर आज त्यसको बारेमा अनि क्रिसमसको बारेमा अलिकति तपाईँलाई भन्न चाहन्छु, त्यसपछि अर्को हप्ता लुकले चाहिँ कसरी यो क्रिसमसको सम्बन्धमा एकदमै प्रमाणित रूपमा तपाईँलाई म मेरो यो उसबाट देखाउन चाहन्छु, स्लाइडबाट देखाउन चाहन्छु क्रिसमसको मतलब। वास्तवमा क्रिस्चियन बाइबलमा चाहिँ के, अङ्ग्रेजीमा चाहिँ के भन्छ नि, द ग्रेटेस्ट स्टोरी एभर रिटन वाज अबाउट क्रिस्चियनिटी, क्रिसमस। क्रिसमसको बारेमा जुन कुरा लेखिएको छ नि, येशु ख्रिस्टको जन्म र उहाँको जीवन र उहाँले गरेको सेवा, उहाँको काम, बाइबलमा त्यही कुरा लेखा छ। वास्तवमा धेरै जस्तो मान्छेले, कसैले म हुन्छु पनि भन्छ, अलिअलि पछ्याउँछ, कसैले चाहिँ पुरै विरोध गर्छ, कोही चाहिँ चर्चसम्म पनि आएर अलिअलि धेरै कुरा गर्छ, धेरै मान्छे चाहिँ साँच्ची नै अनुभव पनि गर्छ। तर यो सबैको लागि सबभन्दा महत्त्वपूर्ण स्टोरी हो येशूको बारेमा, सबैको लागि होइन। अनि यो अर्को हप्ता तपाईँलाई म त्यसको बारेमा भेडा गोठालोसँग, त्यो अर्को हप्ता होइन, सायद तपाईँले तपाईँको क्रिसमसको दिनमा सुन्नुहुन्छ होला, जब भेडा गोठालोसँग स्वर्गदूत देखा परे अनि स्वर्गदूतले नडराओ भने, आज एउटा आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको लागि हुनेछ। त्यहाँले उनले भन्छन् येशूको जन्मको बारेमा, स्वर्गदूत देखा परेको छ, यो सबै ऐतिहासिक कुरा हो, यो मान्छेले अजमाएर एउटा कोठामा बसेर एकजना मान्छेले लेख्या होइन कि, यो पुरै भएको घटना, पुरा प्रमाणित कुरा हो। त्यही कुरा नै सबभन्दा महत्त्वपूर्ण छ बाइबलमा, सबै जति पनि लेखिएको छ यो प्रमाणित कुराहरू छन्। हामीलाई त के हुन्छ भने हामी आफ्नो पृष्ठभूमिबाट आउँछौँ, हाम्रो आफ्नै धर्म आफ्नै कुरा छ, त्यसले गर्दा यो क्रिस्चियन पनि हाम्रो जस्तै अर्को होला, अथवा कहिलेकाहीँ हाम्रो बिचमा क्रिस्चियनहरू छन् तर पक्का बाइबल नबुझेर होला अथवा कमजोर भएर होला के कुरा भएर होला, उनीहरूमा पूर्ण रूपमा क्रिस्चियन विश्वास जीवन परिवर्तन अलि देखिँदैन, कहिलेकाहीँ कहिलेकाहीँ देखिन्छ। त्यो अलि नदेखिँदाले गर्दाखेरि धेरै जस्तो मान्छेहरू चासो लिए पनि उनीहरूले बुझेको क्रिस्चियन भनेको चाहिँ त्यही अलिकति अत्कल्चा क्रिस्चियनहरूको जीवनमा देखेको कुरा। त्यसैले यहाँनिर एउटा कुरा तपाईँ मैले विचार गर्नुपर्छ, क्रिस्चियन हुनलाई चाहिँ मान्छेलाई होइन कि बाइबलमा येसुलाई हेर्नुपर्छ, त्यो कुरो नै सबभन्दा महत्त्वपूर्ण। जब मान्छेले बाइबलमा येसुलाई हेर्न खोज्छ नि सबै मान्छेले यो क्रिसमसको मतलब बुझेर जीवन पाउन सक्छ। त्यसैले क्रिसमसको मतलब चाहिँ ख्रिस्ट परमेश्वर मानिस भएर हामीलाई बचाउन आउनुभयो, किनभने परमेश्वर चाहिँ जुन प्रकारले बोल्नुहुन्छ जे कुरा गर्नुहुन्छ हामी बुझ्दैनौँ, किनभने परमेश्वर र हाम्रो बिचमा धेरै ठुलो ग्याप छ, हामी बुझ्न सक्दैनौँ। त्यसैले हामीले बुझ्ने भाषा बोल्नलाई हामी सँगै बसेर परमेश्वर कस्तो हुनुहुन्छ र उहाँले के चाहनुहुन्छ भन्ने कुरा प्रकट गर्नलाई र हामीलाई परमेश्वरको फेरि सम्बन्धमा ल्याउनलाई त्यसको जम्मै आवश्यक कुराहरू परमेश्वरले आफ्नो पुत्र संसारमा मानिस हुनलाई पठाउनु भयो। येशु मानिसको जन्म लिएर हाम्रै भाषा बोलेर हाम्रै बिचमा बसेर अनि हाम्रो निम्ति हामीले भोग्नुपर्ने कष्ट जो पापको बदलामा दण्ड येशुले भोगेर हाम्रो उद्धारको काम उहाँले पुरा गरिदिनु भयो। अनि त्यस कारणले क्रिस्चियनको मतलब चाहिँ त्यो हो। अनि परमेश्वरको अनन्त उद्देश्यबारेमा लेखिएको सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ येशु ख्रिस्टको बारेमा लेखिएको कुरा अनि जुन चाहिँ ख्रिस्टको जन्मको कुरा हो, अनि त्यही कुरालाई चाहिँ हामी क्रिसमस भनेर मनाउने गर्छौँ। तर क्रिसमस मनाउनेको सही अर्थ त्यतिखेर मात्रै त्यसको फाइदा हुन्छ जब तपाईँ र मैले व्यक्तिगत रूपमा येशु ख्रिस्टलाई चिन्दछौँ, व्यक्तिगत रूपमा हरेक व्यक्तिले। त्यसो गर्नलाई चाहिँ के गर्नुपर्छ, हरेक व्यक्तिले आफै खोज्नुपर्छ, उहाँ त आत्मा हुनुहुन्छ, हामीले सत्यतामा खोज्नुपर्छ। बाइबलले त्यही भन्छ, जसले परमेश्वरलाई पुज्न चाहन्छ आत्मा र सत्यतामा पुज्नुपर्छ, किनभने उहाँ आत्मा हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ। धेरै जस्तो मान्छेले चाहिँ गलत प्रकारले खोजेर कहिलेकाहीँ पाउँदैन। त्यसैले अलिकति दुई तिन थरीका मान्छेको बारेमा भन्छु, क्रिसमस मनाउनेहरूको बारेमा अलिकति तपाईँलाई सम्झाउँछु। धेरै मानिसहरूले क्रिसमस, अघि मैले भने अब त्यो होटेलहरूमा विभिन्न ठाउँहरूमा क्रिसमस ट्री राखेर रा, बत्ती बालेर रा, क्रिसमस मनाउने यहाँ अमेरिकामा चाहिँ सबै अरू देशबाट आउने सबै मान्छेले क्रिसमस ट्री झलक पलक सबै गरे हुन्छ यहाँ। त्यो राख्दैमा त्यसको मतलब चाहिँ उनीहरू क्रिस्चियन भन्ने चाहिँ हुँदैन, सबैले मेरी क्रिसमस पनि भन्छ यहाँ, तर त्यसले क्रिसमस मनाएको केही अर्थ लाग्दैन। अघि सुरुमै मैले भने नि यो त व्यक्तिगत रूपमा येशूलाई भेट्नुपर्छ, अनि आज त्यही कुरा तपाईँलाई म बताउन चाहन्छु। अनि त्यो घटनाहरू ऐतिहासिक रूपमा प्रमाणित भएको घटना थिए जुन चाहिँ येशु प्रभु संसारमा आउनुभएको। येशु प्रभुले को बारेमा चाहिँ पहिला नै कति कुराहरू दावी गरिएको थियो, अनि उद्धारकर्ता पठाउने प्रतिज्ञा वर्षौँ अगाडि परमेश्वरले गर्नुभएको थियो। येशु प्रभु संसारमा 2000 वर्ष आउनुभयो, तर त्योभन्दा वर्षौँ अगाडि नै येशु ख्रिस्ट संसारमा आउनुहुने कुरा बाइबलको पुरानो नियममा 100 वर्ष अगाडि विभिन्न प्रकारको भविष्यवाणीहरू भएको थियो, एउटा उद्धारकर्ता आउने छन् भनेर। अनि त्यही उद्धारकर्ताको पर्खाइमा मानिसहरू थिए, विशेष गरी त्यस बेला जुन ठाउँमा येशु प्रभु जन्मनुभयो, यहुदी जाति अब्राहमदेखि चुनेर त्यसपछि अब्राहम इसाक मोसा याकुब अनि मोसा दाउद जतिहरू छन्, मोसा मिश्र देशदेखि यो इजरायली जातिलाई चाहिँ परमेश्वरले येशु प्रभुको आगमनको लागि एउटा पवित्र जातिको रूपमा चुन्नुभएको थियो। तर यहुदी जाति पवित्र जाति चुनेको चाहिँ उनीहरूलाई मात्र बचाउनु होइन, तर उनीहरूद्वारा संसारको सबै मान्छेलाई बचाउनलाई चुन्नुभएको थियो। यो कुरा हामीले अलिकति बुझ्नुपर्छ। अहिले पनि इजरायलमा लडाइँ भइरहेको छ, तपाईँले धेरै सुनिराख्नु भएको छ, त्यही जाति हो। तर तिनीहरू कतिले अहिले पनि येशूलाई चिन्दैनन्, उनीहरूले येशूमा मुक्ति पाएको छैन, यद्यपि उनीहरू त्यो जातमा पर्छन्। तर धेरैजना जो यहुदी छन् उनीहरूले येशूलाई ग्रहण गरेका छन्, उनीहरूले जीवन पाएका छन्। तर त्योभन्दा फरक के छ, संसारभरि विभिन्न देशमा जुनसुकै जात धर्मबाट हुन् लाखौँ लाख मान्छेहरूले येशूलाई चिनेर मुक्ति पाएका छन्। त्यसकारणले तपाईँलाई म के भन्न चाहन्छु भने, यो जुन पर्खाई मान्छेहरूमा थियो त्यतिखेर येशूलाई पर्खिराखेको क्रिसमसको बेलामा, तपाईँलाई अलिकति म यसको बारेमा भन्न चाहन्छु। पुरानो नियम यसको बारेमा यस्तो लेख्छ, किनभने यसैया 9:6 हाम्रो निम्ति एक बालक, योभन्दा अगाडि तपाईँलाई अर्को पद मैले पढ्न चाहन्छु, अनि त्यो पद यहाँनिर एकछिन, यो पद, यसै कारण यो 700 भन्दा बढी वर्ष अगाडि संसारमा येशु जन्मिनुभन्दा 700 चान्चुन वर्ष अगाडि यो कुरा परमेश्वर एउटा भविष्य वक्ताद्वारा, एउटा मान्छेद्वारा बोल्नुभयो। पुरानो नियममा धेरै जस्तो परमेश्वर कुनै एउटा मान्छेद्वारा बोल्नुहुन्थ्यो, त्यो मान्छेलाई परमेश्वरले आफ्नो वचन दिनुहुन्थ्यो अनि त्यो मान्छे बोल्थ्यो, अनि त्यसै गरी यसैया भन्ने व्यक्तिबाट बोलेको। यसै कारण परम प्रभु आफैले तिमीहरूले एउटा चिन्ह दिनुहुनेछ येशुको बारेमा, हेर कन्याले गर्भधारण गर्ने छिन्। 700 चान्चुन वर्ष अगाडि यो कुरा लेखेको थियो, एकजना कन्या केटी जो चाहिँ विवाह भएको छैन, कुनै पुरुषसँग सम्बन्ध छैन, उनी गर्भ हुन्छन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ। अनि यो इम्मानुएल भन्ने शब्दको अर्थ चाहिँ परमेश्वर हामीसँग, यो हिब्रू भाषामा परमेश्वर हामीसँग भन्ने अर्थ लाग्छ। अनि येशु ख्रिस्ट जुन क्रिसमसको दिनमा जन्मनु भयो, उहाँ त परमेश्वर नै हुनुहुन्थ्यो, अनन्त पिता हुनुहुन्थ्यो, सधैँ रहने हुनुहुन्थ्यो, तर मान्छे भएर जन्मिनु भयो। त्यसैले उहाँ मान्छे भएर जन्मे पनि उहाँ पुरा मानिस पनि हुनुभयो, तर उहाँ पुरै परमेश्वर हुनुहुन्थ्यो। यो कुरा चाहिँ त्यतिखेरका मान्छेहरूले पनि पर्खिराखेका थिए, येशूलाई पर्खिरहँदाखेरि यो कुरा पर्खिरहेको थिए। अनि यहाँनिर अर्को पुरानो नियममै लेखेको त्यही भविष्य वक्ताद्वारा के छ, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। यो सबै येशू ख्रिस्टको बारेमा भनिएको। अनि यो सबैलाई वर्णन गर्ने मसँग टाइम छैन, तर शासन उहाँको काँधमा हुनेछ भनेको चाहिँ येशू ख्रिस्ट जो संसारमा मानिस भएर जन्मिनुहुन्छ, एउटा गरिब गाईको गोठमा, तर उहाँ चाहिँ शक्तिशाली परमेश्वर, सबै कुरामाथि शासन गर्ने हुनुहुन्थ्यो। अनि जतिजनाले येशूलाई चिन्छ उनीहरूले येशूलाई शासनकर्ता, प्रभु, राजाको रूपमा ग्रहण गर्छन्, उहाँको प्रभुत्व स्वीकार्छन्, उहाँको इच्छा पुरा गरेर जिउँछन्। जसले येशूलाई प्रभु मान्दैन ऊ चाहिँ नयाँ जीवन पाउन सक्दैन। यही कारणले नै कतिचोटि समस्या देख्नुहुन्छ, धेरैजना मान्छेहरू आफैलाई क्रिस्चियन भन्छन् तर उनीहरूले येशूलाई प्रभुको रूपमा ग्रहण गरेका छैनन्। यहाँनिर अर्को कुरा यसैमा लेखेको छ, उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन, दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ, शब्द सर्वशक्तिमान परम प्रभुको जोशले यो कुरा गर्नेछ, परमेश्वरले यो गर्नेछ। फेरि पनि तपाईँले यो पदहरू पढ्न सक्नुहुन्छ, येशु ख्रिस्टको बारेमा उहाँले के गर्नुहुन्छ भन्ने कुरा यहाँ, उहाँले एउटा राज्य स्थापना धार्मिकताको साथ न्यायको साथ राज्य स्थापना गर्ने हुनेछ, अनि त्यो राज्य चाहिँ आत्मिकी राज्य हो। वास्तवमा यो क्रिस्चियनिटी, क्रिस्चियन विश्वास, येशु प्रभु परमेश्वरको राज्य एउटै सिद्धान्त हो। यो विश्वास, हामीले गरेको विश्वास गरेको कुरा जो परमेश्वरले हामीमा सुरु गर्नुहुन्छ, यो राज्य, परमेश्वरको राज्यको कुरा बुझ्नुपर्छ। येशु प्रभुले त्यही कुरा सिकाउनु भएको छ। त्यहाँ राज्य भन्ने बित्तिकै के हुन्छ, त्यहाँ राजा हुन्छ, त्यहाँ व्यवस्था हुन्छ। नेपालको जस्तो व्यवस्था त होइन, जसले जे मन लाग्छ त्यही गर्न मिल्ने। परमेश्वरको राज्यमा पवित्रताको व्यवस्था हुन्छ, जसको व्यवस्था परमेश्वरको शक्तिमुनि हुन्छ। येशू ख्रिस्टको राज्यमा उहाँको शक्तिमुनि हुन्छ, अनि उहाँ चाहिँ सर्वशक्तिमान पराम प्रभुको जोसले त्यो राज्यमा उहाँले काम गर्नुहुनेछ। तपाईँलाई अर्को एउटा पनि पढ्छु, यो चाहिँ इस्टरको बेलामा। क्रिसमस भनेको चाहिँ येशू जन्मिनु भएको, इस्टर भनेको चाहिँ जुन उद्देश्यको लागि उहाँ जन्मिनु भयो नि, मानिसको पापलाई मेटाइदिन, जस्तो आफ्नो पापको सट्टामा सबै धर्ममा के छ, कि चाहिँ उनीहरूले व्रत तीर्थ गर्छन्, कि चाहिँ होम के गर्छन्, कि भेटिहाल्छन्, कि दुःख दिन्छन् आफैलाई, अनि बलिदान पनि गर्छन्, भाकल पनि गर्छन्, त्यो सबैद्वारा उनीहरूले आफ्नो पाप दोष मेटिन्छ कि भन्छन्। तर वास्तवमा बाइबलमा एउटा सिद्धान्त के छ भनेदेखि, मानिसको पापको लागि चाहिँ आफैले के पनि गरेर चाहिँ तिर्नु सक्दैन, पाप मेटिँदैन। त्यसैले येशु ख्रिस्ट आफै संसारमा आएर मानिसको पापको सट्टामा हाम्रो ठाउँमा उहाँ मरेर हाम्रो पाप लिइदिनुहुन्छ। अब उहाँले गरिसकेको हुनाले, त्यो पापको दण्ड तिरिसकेको हुनाले, हामी ऋणबाट मुक्त हुनलाई चाहिँ, ल प्रभु तपाईँले तिर्नुभयो, अबदेखि उसो म तपाईँलाई पछ्याउँछु, सिद्धियो, हाम्रो पाप क्षमा हुन्छ कति। त्यसैले यसलाई सुसमाचार भनिन्छ। अनि यो पनि यसैया 53 पाँच र छ पद, यो पनि 700 वर्ष चाहन्छुन् अगाडि येशु ख्रिस्टले कसरी हाम्रो अपराध लिनुहुन्छ भनेर लेखेको छ। तर ऊ त हाम्रो अपराधहरूको निम्ति छेडियो, भनेको चाहिँ उहाँ क्रुसमा मर्नु भएको कुरा मान्छेले चाहिँ अर्कै सोच्यो, तर उहाँ क्रुसमा चाहिँ परमेश्वरको योजना अनुसार तपाईँ र मेरो अपराधको लागि मर्नुभयो, होइन हाम्रो अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौँ। जस्तो उहाँले चाहिँ जुन चोट खानुभयो तपाईँ र मेरो पाप र त्यसको दण्डबाट हामी निको भयौँ, हामी अब स्वास्थ्य आत्मिक रूपमा निको भयौँ। हामी सबै भेडा चाहिँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उहाँमाथि हामी सबैको अधरमा हालिदिनु भयो। यो कुरा चाहिँ 2000 वर्ष अगाडि येसुले गरिसक्नु भयो। त्यही कारणले सुसमाचार भनेको चाहिँ येसुमा हामीले यही कुरा विश्वास गरेर उहाँमा भरोसा गर्ने। सो आज तपाईँलाई मैले यो लुकाको सुसमाचारबाट अलिकति कुरा सिकाउन चाहन्छु, लुकाबाट अलिकति कुरा सिकाउन चाहन्छु। अनि तपाईँलाई त्योभन्दा पहिला अलिकति अघि मैले दोहोऱ्याएको कुरा फेरि पनि दोहोऱ्याउन चाहन्छु, मण्डली आउने र नआउने मान्छेहरू त्यसलाई अलिकति सोच्ने थोरै 1 मिनट म दिन चाहन्छु। त्यो के हो भने, कतिजना मण्डली आउँछन्, उनीहरूले आफैलाई घोषणा गर्छन् म क्रिस्चियन हो, तर उनीहरूको जीवनमा विजय र आनन्द देखिँदैन, उनीहरूले न कसैलाई गवाइदिन सक्छन्। त्यसको मुख्य कारण के छ भनेदेखि, येसुलाई पछ्याउने तरिका के हो नबुझेर, येसुको हुने भनेको के हो नबुझेर, येसुको वचन के हो त्यसलाई ध्यान नदिएर। त्यही कारणले एउटा कुरा, यो क्रिसमसमा येसु प्रभु संसारमा आएर हाम्रो पापको लागि मरेर हामीलाई जीवन दिन परमेश्वरको प्रेम देखाउन आउनुभयो। अब उहाँमा जीवन पाउँछौँ, उहाँले हाम्रो सम्पूर्ण कुरा मेटाउनुहुन्छ, र त्यो कसरी हाम्रो हुनसक्छ त्यो पनि एउटा बाइबलमा क्लियर छ, त्यो कुरा हामीले सिक्न सकियोस्। त्यो चाहिँ परमेश्वरको धार्मिकतामा भरोसा गर्ने। अनि यहाँनिर लुका 1:1-4 आज तपाईँलाई म बताउन चाहन्छु, विशेष गरी लुकाको बारेमा तपाईँलाई मैले अलिकति भन्न चाहन्छु। लुका चाहिँ वास्तवमा येशु प्रभुको बारेमा, येशु प्रभुको बारेमा सुसमाचार भनेर बाइबलमा 4 पुस्तक लेखिएको छ। ती 4 पुस्तकहरूमा सबभन्दा पहिलो पुस्तक चाहिँ मत्तीको पुस्तक हो, दोस्रो चाहिँ मर्कुस, तेस्रो लुका, अनि चौथो चाहिँ युहन्ना। त्यसैले हामी आज लुकाले लेखेको कुराहरूबाट सुरु गर्नेछौँ। लुकाले के भन्छन् होइन येशु ख्रिस्टको बारेमा, चेलाहरूको लागि येशुले के कुरा भन्नुभयो, येशुले दिनुभएको आज्ञा र उहाँलाई पछ्याउनेको जीवनको कुन हिसाबले परिवर्तन आउनुपर्ने हो। एउटा शब्द अङ्ग्रेजीमा छ कन्भिक्सन भन्छ, कन्भिक्सन भनेको चाहिँ दुईटा अर्थ हुन्छ, एउटा चाहिँ स्वीकार्ने, अर्को चाहिँ विश्वास गर्ने। कन्भिक्सन, म चाहिँ कन्भिक्ट भएँ भनेको चाहिँ मैले मानिलिएँ एउटा कुरा, अब मैले त्यसमा आफ्नो भरोसा पनि राख्ने कुरा पनि कन्भिक्सन हुन्छ। नेपालीमा स्वीकार भन्छ, स्वीकार भनेको मानिलिने, तर त्यसमा आफ्नो जीवन सुम्पने अर्को कुरा हुन्छ, समर्पण गर्ने कुरा हुन्छ। त्यसकारणले येशु ख्रिस्टको उद्धार प्राप्त गर्नलाई चाहिँ पहिलो कुरा त हामीले आफ्नो पाप थाहा पाउनु पर्यो, त्यसको दण्ड चाहिँ, येशुमा विश्वास नगर्नेको पापको लागि त उसले क्षमा पाएको हुँदैन, येशुले गरेको बलिदानबाट मुक्ति पाउनलाई चाहिँ सबै व्यक्तिहरूले येशुले बलिदान गरेको कुरामा विश्वास गरेर आफ्नो जीवन उहाँलाई सुम्पिनुपर्छ। त्यो गरेपछि चाहिँ तपाईँको पाप क्षमा भयो, आज नै तपाईँ परमेश्वरको सम्बन्धमा आउनुभयो। तपाईँलाई म भन्छु, योभन्दा 42 वर्ष अगाडि परमेश्वरले मेरो हृदयमा काम गर्नु, म पनि हिन्दू धर्ममा हुर्किएको तर नास्तिक, केही नमान्ने, तर परमेश्वरले म जस्तोलाई बदल्नु भयो। कुनै पनि व्यक्तिलाई बदल्न सक्नुहुन्छ, तर परमेश्वर आफैले तपाईँ र मेरो समाजलाई खोलिदिनुहुन्छ, जसले गर्दाखेरि हामी यो कुरा बुझ्न सक्छौँ। यी सबै किसिमका मानिसहरूको खाँचो भनेको सबै किसिमको, एउटा चाहिँ चर्चमा आउने विश्वासी हुँ भन्ने, तर पूर्ण रूपमा उनीहरूको जीवन विजयी देखिँदैन। उनीहरू आफ्नो संसारिक लोभमा कहिले पनि विजय भएको छैन। वास्तवमा परमेश्वरबाट जन्मिएको मान्छेमा चाहिँ कतिवटा चिन्हहरू हुन्छ: विश्वास, परमेश्वरलाई प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने, परमेश्वरको वचन पालन गर्ने, संसारमाथि विजय हुने, यो कुराहरू चाहिँ हुनुपर्ने। तर कतिजना मान्छेहरूको जीवनमा त्यो देखिँदैन, यद्यपि उनीहरू धेरै कुरा गर्छन्। उनीहरूले चाहिँ चर्चका कार्यक्रमहरूमा भाग लिन्छन् निरन्तर। अब कतिजना मान्छेहरू त चर्चमा निरन्तर भाग नलिएर पनि आफैलाई क्रिस्चियन दावी गर्छन्। त्यही कारणले म कतिचोटि भन्ने गर्छु, प्रभुको वचन बुझ्नु पर्यो। मण्डली र परमेश्वरको चेला छोराछोरी हामी जसरी हुन्छौँ, हामीबाट परमेश्वरले के चाहनुहुन्छ भनेर भनेको छ। यी सबै किसिमका मानिसहरूको खाँचो भनेको सत्य परमेश्वर को हुनुहुन्छ र उहाँले कसरी उद्धार गर्न सक्नुहुन्छ, ख्रिस्टलाई संसारमा के उद्देश्यले पठाउनु भयो, जुन चाहिँ ऐतिहासिक रूपमा प्रमाणित भएको थियो, परमेश्वरले बोल्नु भएको कुराहरू के हुन्, हाम्रो जीवनको बारेमा, परमेश्वरको बारेमा, र हामीले कसरी यसुलाई पछ्याउने भन्ने बारेमा प्रभु आफैले पनि धेरै कुराहरू यसको बारेमा भन्नुभएको छ। उहाँले जे भनेर दावी गर्नुभयो, एउटा मुख्य कुरा नै के हो भनेदेखि, परमेश्वरले आफ्नो उद्धारकर्ता, अङ्ग्रेजी के अरे हिब्रूमा मसीह भन्छ, मसाया भन्छ, हामी मसीह भन्छौँ, अनि त्यसलाई ख्रिस्ट भनिन्छ, होइन, क्राइस्ट, ख्रिस्ट, जुन चाहिँ पुरानो नियममा वर्षौँ अगाडि, मैले अघि तपाईँलाई यसैको पुस्तकको पत्र कतिवटा पदहरू पढेँ, त्यतिखेर नै घोषणा गरिएको थियो कि परमेश्वरबाट एउटा उद्धारकर्ता आउनुहुनेछ, मसीह आउनुहुन्छ, मानिसहरूलाई पाप र अधर्मबाट उद्धार गरेर परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ, उनीहरूमा अनन्त जीवन दिनुहुन्छ, यो कुरो बाइबलमा थियो। अब तिनीहरूलाई कसरी गर्नुभयो भन्ने कुरा चाहिँ 2000 वर्ष अगाडि येसु जब संसारमा आउनुभयो, अब येसुले गरेको कुराहरूबाट सबै कुरा पुरा भए। प्रभु आफैले र ऐतिहासिक रूपमा येसु संसारमा आएर र उहाँले गरेको कुराहरूबाट यति धेरै प्रमाणहरू भए कि त्यसको बारेमा भविष्यवाणी बोलेको थियो। अघि तपाईँलाई मैले पढेँ नि, कन्या गर्भधारण हुनेछ, त्यो चिन्ह हुनेछ, उहाँको नाउँ चाहिँ येसु राखिनेछ, उहाँ चाहिँ इमानुएल हुनुहुन्छ, परमेश्वर हामीसँग, मानिसहरूको उद्धार गर्ने हुनेछ, मान्छेहरूको पापलाई बोकिदिनुहुन्छ। यो सबै पहिला लेखियो, तर त्यही किसिमले मरियम गर्भधारण भएर एउटा कन्या केटीबाट येसु प्रभु जन्मिनु भयो। येसु प्रभुको बारेमा उहाँ चाहिँ जन्मिएर उहाँको जीवन, उहाँले गरेको सबै कामहरू, उहाँ आफैले जे जे कुरा म गर्छु भन्नुभयो, त्यो प्रमाणित गरेको कुरा त्यतिखेरका यहुदी अथवा येसुलाई मान्ने मान्छे मात्र होइन कि, त्यतिखेरका साँचो इतिहासकारहरू, त्यतिखेरका लेखकहरू, त्यतिखेरका धेरै मान्छेहरू हामीले हेऱ्यौँ भनेदेखि 2000 वर्ष अगाडि प्रमाणित रूपमा उहाँले गरेको कुरा एकदम सत्य साबित भएको छ। त्यसैले बाइबल भनेर हाम्रो बिचमा जुन पुस्तक छ आज, यसमा लेखिएको कुरा सत्य साबित भएको छ। कुनै पनि अर्को धर्मशास्त्र धर्ममा त्यो पाउनुहुन्न। मान्छेहरूले विभिन्न किसिमका धर्मशास्त्रको कुरा गर्छन्, एउटा कुनै व्यक्ति कोठामा बसेर लेख्छ, यो कोठामा बसेर लेख्या होइन, यो ऐतिहासिक रूपमा प्रमाणित भएको कुरा, परमेश्वर आफैले गर्नुभएको कुरा हो। त्यसकारण यो एकदम फरक छ। त्यसकारणले अनि वास्तवमा पहिलो कोरन्थी 15 अध्यायमा पावलले भनेका छन्, येशु प्रभुको मृत्युको सम्बन्धमा पनि सबै ऐतिहासिक कुरा छ। उहाँ गाडिएर उहाँको चिहान रित्तो, उहाँ चिहानबाट बौरी उठ्नु भएको, अब मृत्युमै नबसेको, अहिलेसम्म इतिहासमा त्यो घटना कहिले घटेको छैन। येशु संसारमा जसरी जन्मिनु भयो त्यसको बारेमा 100 वर्ष अगाडि यस्तो यस्तो हुन्छ, यो ठाउँमा जन्मिन्छ, यसरी उहाँले यो गर्नुहुन्छ जो भनेको थियो, ठिक ठिक प्रकारले त्यो सबै प्रमाणित भएको कुरा चाहिँ कहीँ पनि इतिहासमा भएको छैन। त्यसैले उहाँ आउनु भएको कुरा चाहिँ अङ्ग्रेजीमा युनिक थियो, युनिक भन्छ, भिन्दै, कहिल्यै कसैले कहिल्यै नगरेको, मरेर चिहानबाट बौरी उठेको, अहिलेसम्म कोही पनि छैन। अनि अन्तमा येशु प्रभु शरीरमा स्वर्ग जानुभयो, अहिले परमेश्वरको दाहिने बाहुलीमा बस्नु भएको छ। तपाईँ र म जतिले उहाँमा विश्वास गर्छौँ नि, हामी पनि उहाँसँगै आत्मामा सम्मिलित हुन्छौँ। उहाँ आउँदै हुनुहुन्छ, थाहा छैन कहिले, तर आउने दिन चाहिँ फेरि अन्तको दिन हो, त्यो आउने दिन भोलि पनि हुनसक्छ। त्यही कारणले मुक्ति पाउने दिन पनि आजै हो। तपाईँले नपर्खनुहोस्, तपाईँले अहिलेसम्म विश्वास गर्नु भएको छैन भने आज नै येसुलाई प्रभु ल म बुझे पनि नबुझे पनि तपाईँ आउनु भएको रहेछ मेरो लागि, अब म तपाईँलाई मेरो जीवन सुम्पछु, आज भन्नुपर्छ हामीले, होइन। त्यस कारणले यो प्रमाणित कुरा हो। अनि वास्तवमा लुका रचित सुसमाचारमा र लुका डक्टर लुकाले लेखेको कुराहरूमा धेरै कुराहरू हामी पाउँछौँ। अनगिन्ती प्रमाणहरूद्वारा लुकाले भनेका छन्, त्यो अचूक प्रमाणहरूद्वारा येशु प्रभुले उहाँको अस्तित्व, उहाँले गर्नुभएको कामको बारेमा प्रमाणित गर्नुभएको छ। अनि यो ऐतिहासिक कुरा थियो। येशुको बारेमा जे भनिएको थियो ती सबै कुरा प्रमाण भएको कुरा छ। त्यसैले कहिले पनि कसैले तपाईँलाई, म समय भएको भए 2-3 घन्टा यति धेरै उदाहरण दिन सक्छु, यो क्रिस्चियन चाहिँ झुटा हो भनेर प्रमाणित गर्न खोज्ने मान्छेहरू एउटा मात्रै होइन, पटक पटक धेरै फेरि प्रमाण पाएर, सत्य पाएर विश्वास गरेका मान्छेहरू धेरैको बारेमा भन्न सक्छु, विद्वानहरू धेरैको बारेमा तपाईँलाई म भन्न सक्छु। म पनि त्यही हो एउटा, होइन मैले होइन भनेर कोसिस गरेँ तर मलाई परमेश्वरले देखाउनु भयो, मैले विश्वास गरेँ। अब यहाँनिर त के छ भने हामी खोज्दै खोज्दैनौँ। पहिलो कुरा, हामीलाई देखाउने मान्छे नै कहिलेकाहीँ ठिक हुँदैन, ऊ आफै ठिक बाटो हिँड्या छैन, उसले के देखाउन सक्छ? त्यही कारण तपाईँ र म जसले आफैलाई क्रिस्चियन दावी गर्छौँ नि, तपाईँ र म येसुसँग हिँड्दैछौँ कि छैनौँ, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। येसुसँग हिँड्नेले मात्र मान्छेलाई येसुसँग हिँडाउन सक्छ। प्रियहरू हो, यो अहिलेको क्रिसमस तपाईँहरू जो निश्चय हुनुहुन्न नि येसुसँग हिँड्ने कुरामा, ताकि अरूलाई येसुमा हिँडाउने कुरामा तपाईँमा निश्चयता आउन सकोस्। त्यसकारणले येसुको बारेमा जे भनेको छ यो सबै कुरा सत्य साबित, यसले परमेश्वर सत्य हुनुहुन्छ र उहाँको सम्बन्धमा मानिसहरूलाई ख्रिस्टद्वारा परमेश्वरसँग ल्याउने भन्ने जुन कुराहरू छ, यो सबै कुरा जो पिताले पहिला नै रच्नु भएको थियो त्यो कुरो सत्य साबित भएको छ। परमेश्वरको सम्बन्धमा आउने व्यक्ति कसरी जिउनुपर्छ भन्ने कुरा पनि येसुले दिनुभएको छ। त्यही कुरामा कसरी हामी फस्दछौँ। अनि सबैभन्दा महत्त्वपूर्ण र महान कुरा चाहिँ येशु प्रभु संसारमा जन्म लिएर उहाँले गर्नुभएको कुरा हो। त्यसकारणले हामीले येशु प्रभुलाई विश्वास गर्न आवश्यकता छ। त्यसैले मैले तपाईँलाई यो लुका 1:1-4 पढ्दैछु। अनि लुकाले लुका रचित सुसमाचार लेख्दै गर्दाखेरि धेरै कुराहरू, अरू 4 सुसमाचारमध्ये यो एउटा सुसमाचार होइन, लुकाले लेख्दछन्। अनि तपाईँलाई पहिला यो पढेर अलिकति म छोटकरीमा सिद्धाउँछु। हाम्रो माझमा 1:2 घटेर पुरा भएका घटनाको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। तिनीहरू जो सुरुदेखि नै वचनमा प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। लुकाले के लेख्दैछ? लुकाले जुन कुरा लेखेको छ लुकाको सुसमाचारमा यो पदहरू, त्यो लेख्नेको लागि मानिसहरूको अगाडि नै घटेर पुरा भएको भनेको चाहिँ कुनै पनि कुराको बारेमा पहिला चाहिँ यस्तो यस्तो हुनेछ भने छ, त्यसपछि त्यो कुरा पुरा भयो, यो पुरा हुने भने चाहिँ त्यो घटना भनेको चाहिँ त्यो भनेको घटना हो, भनेको कुरा हो, त्यो पुरा भयो, त्यो पुरा भएको घटनाहरू होइन, पहिल्यै प्रतिज्ञा गरेको, पहिल्यै भविष्यवाणी गरेको कुराहरू पुरा भयो। अनि त्यसको विवरण धेरै विश्वासीहरूले सङ्ग्रह गरे, ती विश्वासीहरू जसले चाहिँ सुरुदेखि परमेश्वरको वचन र प्रत्यक्ष गवाह भनेको चाहिँ परमेश्वरको त्यो आफ्नै आँखाले देखेका व्यक्तिहरू र सेवकहरू, वचनको सेवक, यहाँ वचनको सेवक भनेको चाहिँ अङ्ग्रेजीमा के लेखा छ भनेदेखि आई विटनेस एन्ड मिनिस्टर अफ द वर्ल्ड भनेर लेखा छ, परमेश्वरको वचन प्रचारकहरू, जसले चाहिँ येशु प्रभुले गरेका कुराहरू आफ्नै आँखाले देखेर त्यसमा विश्वास गरेर ती कुराहरूको सेवा गर्थे, उनीहरूले जम्मा गरेको कुराहरू, तिनीहरूले यी कुराहरू हामीलाई सुम्पिदिएको छ। अब यहाँनिर तपाईँलाई 3 माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु र तपाईँको निम्ति क्रमै अनुसार एउटा विवरण लेख्न मलाई असल लाग्यो। अनि 4 ताकि तपाईँलाई बताइएका विषयको सत्यता तपाईँलाई थाहा होस्। त्यसैले यो 4 महत्त्वपूर्ण कुरा हामी लुका जसले यो लेखेको छ उसले लेखेको कुराबाट हामी सिक्दछौँ। अनि यो कुराले तपाईँलाई, मैले एउटा अर्को पद पढ्न चाहन्छु, त्यो चाहिँ येशु प्रभु जन्मिने सम्बन्धको कुरा यहाँ आएर हुन्छ। यो जुन चाहिँ माथि लेख्दैछ, यो घटनाहरू जुन घटेर पुरा भएको यो कुराको संकलन मान्छेले गरेको, पुरै त्यसको सत्य तथ्यलाई खोजी गरेको, यहाँनिर उसले के भन्छ, लुकाले आफै आरम्भदेखि भनेको सुरुदेखि नै सावधानी साथ भनेको एकदमै होसियारीपूर्वक सबै कुराको खोजी भनेको चाहिँ पुरै मूल्याङ्कन गरेर जाँचेर त्यसलाई सत्य असत्य सबै कुरा हेरेर पत्ता लगाएर अनि त्यो थियोफलस भन्ने व्यक्तिको निम्ति क्रमै अनुसार भनेको चाहिँ त्यसलाई एकदम हिसाब किताब मिलाएर त्यो ठ्याक 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 जब यताउता होइन एउटा विवरण लेख्न मलाई असल लाग्यो। अनि तब त्यो यो थियोफलसको बारेमा तपाईँलाई मैले एकछिनमा केही कुरा भन्न चाहन्छु। त्यस कारणले लुकाले चाहिँ अब चारवटा सुसमाचार मध्ये लुकाको सुसमाचार विशेष प्रकारको छ, किनभने यहाँ चाहिँ लुका चाहिँ लुकाको बारेमा अलिकति तपाईँलाई म भन्न मन लाग्छ। यो जसले लेखेका छन् है, जम्मा चारवटा सुसमाचार मध्ये तिनवटा सुसमाचार चाहिँ येसुले चुन्नु भएको प्रेरितहरूद्वारा लेखेको छ। मत्तीको सुसमाचार मत्ती, मर्कुसको मर्कुस, अनि त्यसपछि युहन्ना, येसु प्रभुको चेला युहन्ना। यिनीहरू येसुसँगै थिए, यिनीहरू यहुदी थिए, तपाईँलाई म भन्न चाहन्छु 3.5 वर्ष। तर लुका चाहिँ अन्य जाति थिए। अब यो कतिजना मान्छेलाई थाहा छैन, चारवटा सुसमाचार मध्ये एउटा सुसमाचार लेख्ने व्यक्ति जो डक्टर थिए उनी चाहिँ यहुदी थिएनन्, अयहुदी, जेन्टाइल भन्छ, अयहुदी। कतिजना मान्छेहरूको विचारमा चाहिँ सुसमाचार येसु चाहिँ खालि यहुदीको लागि मात्रै आउनु भएको हो कि भनेर मान्छेले विचार गर्छ, होइन, किनभने लुका पनि त अयहुदी थिए तर उनले चाहिँ परमेश्वरमा विश्वास गरेर यति धेरै होसियारी गरेर हाम्रो लागि सुसमाचार लेखेका छन् होइन लुकाको बारेमा। अर्को कुरा, उनी चाहिँ एकदमै शिक्षित अनि उनले लेख्ने भाषा शैली एकदम निपुण थियो, उनी डक्टर थिए, उनी एकदम एजुकेटेड थिए, त्यतिखेरको ग्रिकमा उनी एकदम शिक्षित थिए। त्यसले गर्दाखेरि उनले लेखेको लुकाको सुसमाचार र प्रेरितको पुस्तक त्यसमा कुनै गल्ती कसैले भेटाउँदैन। कति त्यो बाइबलको क्रिटिसाइज गर्नेहरू, त्यसलाई त्यसको समस्याहरू, त्यसमा गल्तीहरू खोज्नेहरूले लुकामा र प्रेरितमा कहिले केही गल्ती भेटाएको छैन, किनभने लुकाले हरेक कुरा डेटमा मिलाएर लेखेका छन्। अनि यहाँ तपाईँलाई 4 पदसम्म मात्रै मैले पढेको छु, तपाईँले लुका एकको 5 पद पढ्नुभयो भने तपाईँले के देख्नुहुन्छ त्यहाँ भने 1:5 पदमा, लुका 1:5 पदमा चाहिँ यहुदियाका राजा हेरोदको पालामा अबियाका दलका राजकीय जकरिया नाउँ भएका एकजना पुजारी थिए। उनले त्यो व्यक्ति त्यो घटनाको बेलामा को राजा थियो, कुन मिति थियो, कुन समय थियो, यो चाहिँ एउटा इतिहासकारले एकदमै निपुणतापूर्वक लेख्ने, कुनै प्रकारले कुनै दोष लगाउनु नमिल्ने गरी प्रमाणित गरेर लेखेका छन् हरेक कुरा। तपाईँले लुकाको सुसमाचार अनि त्यसपछि प्रेरितको पुस्तक लेख्नुभयो भने लुकाले यसरी लेखेका छन्, परमेश्वरले लुकालाई यसरी छान्नुभयो। अर्को कुरा, कसरी लुकाले यी सबै कुराको ज्ञान पाए, पवित्र आत्माले जरुर रूपमा प्रयोग गर्नुभयो, तर लुकाको चाहिँ एक लुका चाहिँ पावलको एकदम मित्र थिए, अनि मसँग समय छैन तपाईँलाई बाइबलको पदहरू थुप्रै देखाउन सक्थेँ, लुका चाहिँ पावलको दोस्रो मिसनरी यात्रा भन्छ, तपाईँहरू कतिलाई थाहा छ, पावलले सुसमाचार प्रचार गरेर ठाउँ ठाउँमा चर्च सुरु गरेका थिए। दोस्रो मिसनरी यात्रा, दोस्रो यात्रादेखि लुका चाहिँ पावल सँगसँगै छन्, एसरियामा 2 वर्ष झेलखानु हुँदा पावल सँगसँगै छन्, रोमीमा 2 चोटि झेलखानु हुँदाखेरि पावल सँगसँगै छन्, किनभने पावलले लेखेको 3 पत्रहरूमा उदाहरणको लागि कलसी 4:11 तपाईँले 14 तपाईँले हेर्नुभयो भने वैद्य लुका भन्छ, त्यो नेपालीमा वैद्य भनेको छ, अङ्ग्रेजीमा फिजिसियन डक्टर भन्छ होइन, ले पनि तिमीहरूलाई चाहिँ अभिवादन पठाएका छन्, किनभने लुका चाहिँ पावलसँग उनी झ्यालखानमा हुँदा सँगसँगै थिए। त्यो माल्टामा एकचोटि पावल चाहिँ पानी जहाजको दुर्घटनामा पर्छन्, लुका त्यहीँ थिए, लुका पावल सँगसँगै थिए, पावलको एकदम नजिक घनिष्ठ मित्र थिए, अनि लुकाले लेखेको यो सुसमाचार अनि प्रेरितको पुस्तक उनले एकदम नजिकबाट देखेका थिए। त्यो कुरा तपाईँलाई म भन्न चाहन्छु। अनि अर्को कुरा चाहिँ यो जुन चाहिँ 1-4 सम्मको पदहरू छ, त्यो चाहिँ एउटै एउटै वाक्यमा लेखिएको थियो अनि एकदमै उच्च ग्रिक शब्दहरू प्रयोग गरेर लेखेका थिए होइन। त्यसैले तपाईँलाई म त्यो कुरा बताउन चाहन्छु। अनि अब अलिकति तपाईँलाई यो पत्रको बारेमा भन्न चाहन्छु। यहाँनिर मैले पत्र लेखेको कारणहरू यहाँ लेखेको छु। उनले यो पत्रको उद्देश्य यहाँनिर के यो पत्र लेखेको कारण चाहिँ यहाँनिर लेख्दछन्, क्रिस्चियनहरूले विश्वास गरेका र प्रचार गरेका प्रमाणित सत्य कुरा भनेर उनले लेखेका थिए। येशूको जीवन र सेवा निश्चित र सत्य थिए, दोस्रो कुरा। तेस्रो कुरा, येशूको जीवन र सत्यका धेरै प्रत्यक्ष दर्शक र प्रचारकहरू थिए, तिनीहरूद्वारा उनले उनीहरूको गवाहीबाट ती सत्यताहरूलाई प्रमाणित गरेर खोजतलास गरेर लेखेका छन्। अर्को कुरा चाहिँ, सत्य प्रमाणितका कुराहरू लेखेका छन् ताकि मानिसहरूले यो सत्य कुरामा निश्चयता भएर परमेश्वरमा विश्वासमा बढ्न सकुन्। त्यो कुरा चाहिँ उनले लेखेका छन्। यसकारणले यहाँ तपाईँलाई त्यही कुरा म सरसर्ती भन्न चाहन्छु। लुकाद्वारा लेखिएको प्रेरितको पुस्तक र लुका दुइटै एकदमै उच्च प्रकारले लेखेका थिए। अनि लुका एक र दुईमा अघि भर्खरै हामीले हेरेको कुरा तपाईँलाई म भन्न चाहन्छु। एक र दुईमा यो कुरा उनले वर्णन गरेका छन्। उनी लेख्छन्, धेरैले येशुको जीवनको बारेमा कुराहरूको येशुको जीवनको कुराहरू र उहाँले गरेको सेवाको कुरामा जुन कुराहरू सङ्ग्रह गरेका छन्। यहाँनिर तपाईँलाई देखाउन चाहन्छु, हाम्रो बिचमा पुरा भएका घटनाहरूको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। त्यसकारण यहाँनिर उनले के भन्दैछन् भनेदेखि, जुन घटनाहरू चाहिँ हाम्रो बिचमा भएको छ भनेको मतलब त्यतिखेर त्यहाँ भइराखेको थियो, येशु ख्रिस्टको बारेमा भएका भविष्यवाणीहरूको कुराहरू पुरा भइराखेका थिए, ती कुराहरूको बारेमा धेरैजनाले उत्सुकता राखेर रा। किन उनीहरू त येशु ख्रिस्टको पर्खाइमा थिए नि त, उद्धारकर्ताको पर्खाइमा थिए। त्यसकारण त्यो येशु प्रभु त यही हुनुहुन्छ कि हुनुहुन्न भनेर मान्छेले धेरैले जाँचेका थिए। उनीहरूले लेखेका थिए ती सबै कुराको बारेमा। यहाँनिर के लेखेको छ, सुरुदेखि नै वचन प्रत्यक्ष गवाह र सेवकहरूको बिचमा, होइन यहाँ अङ्ग्रेजीमा अलिकति राम्रोसँग लेखेको छ, जस्ट एज दे वर ह्यान्डेड डाउन टु अस बाई दोज। ह्यान्डेड डाउन भनेको चाहिँ ती मान्छेहरूले हामीलाई पास गरेका थिए, उनीहरूले हामीलाई गवाही दिएका थिए, हु फ्रम द बिगिनिङ, सुरुदेखि। आई विटनेस भनेको चाहिँ येसुले गरेको र उहाँको जीवनको सम्बन्धमा प्रत्यक्ष आँखाले देखेका, र सर्भेन्ट अफ द वर्ल्ड भनेको चाहिँ अघि वचनको मिनिस्टर पनि भन्छ, वचनलाई सेवा गर्ने, वचन प्रचार गर्ने काम उनीहरूले गरेका थिए। त्यतिखेर बाइबल लेखिसकेको थिएन, तर परमेश्वरको वचन यिनीहरूले विश्वास गरेर प्रचार गर्थे। ती मानिसहरूद्वारा लेखिएको कुरा प्रमाणित भएको कुरा चाहिँ लुकाले यहाँनिर बताउँदछन्। अनि लुका तिनको कुरा गर्दाखेरि उनले यो पत्र चाहिँ एकजना माननीय थियोफलस भनेर सम्बोधन गर्छन्। यो माननीय भन्ने शब्दले के जनाउँछ भनेदेखि, त्यतिखेरको जमानामा अहिले पनि मान्छेहरूलाई हामी माननीय कसलाई भन्छौँ, संसदमा के भन्छ, संसदको सदस्य हुन्छ उसलाई माननीय भन्छ, मन्त्रीहरूलाई भन्छ, न्यायाधीशहरूलाई भन्छ, त्योभन्दा ठुलो मान्छेहरूलाई मात्रै भन्छ, सबैलाई अरूलाई श्रीमान भन्छ। माननीय भनेको चाहिँ ठुलो मान्छेलाई मात्रै भन्छ, होइन? त्यसकारणले यो मान्छे चाहिँ रोमी सरकारी त्यतिखेरको रोमी शासकको अरू ठाउँहरूमा हाकिमको रूपमा काम गर्ने व्यक्तिलाई माननीय भनेर सम्बोधन गर्थ्यो, उसको पदको लागि, यो थियोफलस भन्ने व्यक्ति। तर यहाँ थियोफलसलाई रोमी हाकिमलाई चाहिँ किन लुकाले लेख्दैछन्, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोजी गरेको छु र तपाईँको निम्ति क्रमै अनुसार एउटा विवरण लेख्न मलाई असल लाग्यो। क्रमै अनुसार भनेको चाहिँ सबै कुराहरू सत्य किलाएर खोजेर जाँचेर लेखिराखेको छु भनेर यहाँनिर लेख्दछन्। अब यहाँनिर यो थियोफलसको कुरा गर्दै गर्दाखेरि तपाईँलाई अलिकति म भन्छु, रोमी साम्राज्यमा जब पावल झेलखानमा पर्छन्, पावल सँगसँगै त्यतिखेरको त्यहाँको सम्राट राजा भनौँ सिजर भन्छ, उसको व्यक्तिगत गार्डहरू चाहिँ पावलको गार्ड पावललाई पनि गार्ड गर्न पठाउँथ्यो, किनभने अरूलाई त विश्वास गर्दैन थियो होला, किनभने यो क्रिस्चियनदेखि चाहिँ तिनीहरू साह्रै डराउँथ्यो। त्यही कारणले पावललाई झेलखानमा हालेको थियो उस अनि राति सुत्दाखेरि चाहिँ त्यो सिजरको गार्ड सिपाही र पावलको हातमा साङ्ला बाँधेर अनि राख्थ्यो अरे ताकि ऊ भाग्न नपाओस्। तर कुरा के हुन्थ्यो, धेरै लेखिएको छ त्यसको बारेमा, हामी बुझ्छौँ। ती सिपाहीहरू पावलबाट कुरा सुनेर येसुको बारेमा धेरैजना विश्वासी भएको थिए। त्यस्तै किसिमले यो रोमी हाकिम ठुलो पदको मान्छे थियोफिलस, थियोफिलसको खास अर्थ चाहिँ परमेश्वरको मित्र भन्ने लाग्छ है, थियोफिलसले चाहिँ सुसमाचार सुनेर येसुमा विश्वास गरिसकेका थिए, किनभने त्यो कुरो यहाँनिर देख्छौँ हामी चार पद, ताकि तपाईँलाई बताइएका विषयहरूको, भनेको मतलब उसले पहिला नै सुनिसकेर ऊ चाहिँ एउटा नयाँ प्रकारको क्रिस्चियन थियो, अनि त्यो सत्यता तपाईँलाई अझै गहिराई प्रकारले थाहा होस् भनेर यो लेख्दैछौँ। त्यस कारणले यो सुसमाचार लेखेको बाइबलको कुराहरू चाहिँ हामीले किन पढ्नुपर्छ, किन गर्नुपर्छ भनेको चाहिँ हामीले जे सुनेका छौँ यो क्रिस्चियन विश्वासमा हामी परिपक्वतामा बढ्नुपर्छ, उहाँको वचन अझै सुन्नुपर्छ भन्ने कुराहरू हामी यहाँ बुझ्दछौँ। त्यो उद्देश्यले यो कुरा लेखिएको छ। त्यसैले थियोफलस चाहिँ एकजना क्रिस्चियन नै थिए, तर थियोफलसलाई थाहा होस्, अनि यो थाहा भन्ने शब्दको चाहिँ धेरै गहिरो अर्थ लाग्छ। त्यो थाहा हुने भन्ने कुरा चाहिँ कुनै कुराको बारेमा थाहा हुनु भनेको चाहिँ मानिस त्यो परमेश्वरको वचनमा परिवर्तन हुने कुरा पनि हुन्छ, होइन, कुनै कुरा जान्नु भन्ने, होइन, नो भन्ने अर्थ लाग्छ। जस्तो योहन्नाको सुसमाचार 17:3 लेखेको छ, अनन्त जीवन चाहिँ परमेश्वरलाई चिन्नु, थाहा पाउनु, चिन्नु, र येशु ख्रिस्टलाई चिन्नु चाहिँ अनन्त जीवन हो। सो यसको बारेमा सत्यको ज्ञान हुनु चाहिँ परमेश्वरको सम्बन्धमा आउने कुरा हो, होइन, त्यो कुरा चाहिँ हामी बुझ्दछौँ। त्यस कारणले तपाईँलाई म अगाडि बढ्न चाहन्छु, अनि अब यो एक पदमा, होइन, त्यतिखेर हाम्रो बिचमा घटेर पुरा भएका घटनाहरूको विवरण सङ्ग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। तपाईँले यसको बारेमा अलिकति भनेर चाहिँ म सिद्धाउँछु, अनि तपाईँलाई अलिकति के भन्छु भने नि, हामी जसरी अहिले क्रिसमस मनाउने गर्छौँ, ख्रिस्टको बारेमा सोच्ने गर्छौँ, येशु ख्रिस्ट संसारमा आउनु भएको बेलामा 2000 वर्ष अगाडि एकदमै असाधारण थियो। उहाँको बारेमा, उहाँ एकदम उत्तम जीवन जिउनु भएको थियो, त्यो बेलाको इतिहासै उथल पथल भएको थियो। उहाँको अगाडि पछाडि रात दिन मान्छे भिड लाग्थ्यो, उहाँले बोल्न थाल्नुभयो भने मान्छे छक्क पर्थे, किनभने यस्तो त हामीले कहिल्यै सुनेका थिएनौँ। उहाँले गर्नुभएको सबै कुरा फरक थियो। अघि सुरुमा हामीले के भन्यौँ, उहाँको जन्मको बारेमा एउटा अचम्मको कुरा छ, किनभने 100 वर्ष अगाडि ठ्याक ठ्याक्कै उस्तै प्रकारले यो कुरा हुनेछ, त्यही कुरा भएको थियो, उहाँ त्यसरी आउनु भएको थियो र उहाँले गरेको कामद्वारा पनि देखिएको थियो। अनि बाइबलमा थुप्रै ठाउँमा यो मानिसहरू, उहाँको दिनदिनको मानिसहरूसँगको सम्बन्धको बारेमा लेखेको छ। तपाईँलाई एक दुईवटा कुरा, सबै त म भ्याउँदिनँ, एक दुईवटा कुरा म पढ्न चाहन्छु जो सुसमाचारमा, मत्तीमा, अनि गालिल, यो डिकोपोलिस भनेको चाहिँ 10 सिटी भन्छ, 10 सहरहरू, अनि यहाँनिर जेरुसलेम, यहुदिया, यर्दन पारीदेखिका यो सबै सहर सहरका ठाउँ ठाउँका, होइन, जस्तो मानिलिउँ काठमाडौँमा चाहिँ दुनियाँभरको गाउँबाट मान्छे आए जस्तो, होइन, ठुला ठुला भिडहरू उहाँको पछि लागेका थिए, यहाँनिर यो कुरा लेखेको छ। जब त्यो भिडहरू देखे, येशुप्रभु कहिले पनि कहिलेकाहीँ भिडमा बस्नुभयो, सिकाउनु भयो, कहिलेकाहीँ भिडबाट भाग्नु, मतलब अलग्गै जानुभयो, किनभने उहाँले आफ्नो अर्कै काम गर्नुहुन्थ्यो। यहाँनिर के लाग्छ, मत्ती 4:1 अघि, मत्ती 4:25 चाहिँ त्यो भिड उहाँलाई पछ्याएको छ, त्यसपछि मत्ती 5:1 चाहिँ भिडलाई देखेर उहाँ डाँडामा उक्लनु भयो। अब डाँडामा उक्लिँदाखेरि कतिजना त उहाँको पछि लागेन होला, तर उहाँ बस्नु भएपछि चेलाहरू त्यहाँ आए। तपाईँले मत्ती 5:1-2 पढ्नुभयो भने त्यहाँ उहाँले मुख खोलेर शिक्षा दिनुभयो, जुन चाहिँ हामीले पहाडी उपदेश भनेर मत्ती 5:6-7 कसरी ख्रिस्टलाई पछ्याउने, हामी ख्रिस्टमा कसरी जिउने, हाम्रो जीवन कसरी परमेश्वरको बोलावट अनुसार जिउन सक्छौँ, यो सबै कुराहरू त्यहाँ दिएको छ। त्यसपछि त्यतिखेरको येशु प्रभु र त्यतिखेरको समय परिस्थितिको बारेमा अर्को ठाउँमा मत्ती 8:1 उहाँ डाँडाबाट ओर्लिनु भएपछि ठुलो भिड उहाँको पछि फेरि भिड लाग्छ। त्यहाँदेखि अर्को कुरा के छ यहाँ, अनि सबै भीडले अचम्म मानेर भने, के यिनी दाउदका पुत्र नै हुन्? किनभने उहाँको कुरा, उहाँको हाउभाउ, उहाँको सबै कुरा देखेर मान्छेहरू अचम्भित हुन्थे, त्यही कारणले उनीहरूले यस्तो कुरा भनिराखेका थिए। त्यसपछि तपाईँलाई म मत्ती 13:2 पढ्न चाहन्छु। यति ठुलो भिड उहाँको नजिक भेला भयो कि उहाँ डुङ्गामा चढेर बस्नुभयो अनि सबै मानिसहरू किनारमा खडा भए। त्यसपछि त्यो भिड देखेर डुङ्गामा बसेर उहाँले शिक्षा दिन थाल्नुभयो। त्यहाँको भिडको कुरा गरौँ। फेरि यहाँनिर अर्को कुरा छ, 14:14 मत्तीमा, किनार पुगेर त्यस ठुलो भिडलाई देखि उहाँले तिनीहरूलाई टिठाउनु भयो र तिनीहरूको बिरामीलाई निको पार्नुभयो। तपाईँले यहाँनिर मत्ती 14:14 हेर्नुभयो भने उहाँले 2 माछा र 5 रोटीले 20,000 मान्छेहरूलाई खुवाएको घटना तपाईँले देख्नुहुन्छ। अचम्मको काम उहाँले गर्नुभएको छ। त्यहाँनिर खास लेखिएको चाहिँ 5,000 पुरुषहरू, तर महिलाहरू र केटकेटीहरू जम्मा गरे भने 20,000 हुन्छ। त्यो कुरा पनि येशूले गर्नुभयो। तर यहाँनिर तपाईँलाई मैले देखाउन खोजेको चाहिँ त्यो बेलामा मानिसहरूको प्रतिक्रिया, उहाँलाई पछ्याउने कुरा, त्यो परिस्थिति, दिनदिनको जीवन कस्तो थियो भनेर मैले देखाउन खोजेको। मत्ती 15:30 तब ठुला ठुला भिड उहाँ कहाँ आएर तिनीहरूले साथमा ल्याएका लङ्गडा, लुला, अन्धा, गुङ्गा अरू धेरैलाई उहाँका चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। त्यतिखेर येशूकामा जो जान्थ्यो त्यो अभिषेक हुन्थ्यो। 10 कोरीको बारेमा हामीलाई पढ्छौँ, उहाँले 10 कोरीलाई अभिषेक पार्नुभयो, तर एउटा कोरी मात्रै फर्केर येशूलाई धन्यवाद दिएको कुरा चाहिँ बाइबलमा लेखिएको छ। मत्ती 20:29 उहाँहरू एरिहोबाट जाँदै गर्नुहुँदा एउटा ठुलो भिड उहाँको पछि लाग्यो। यहाँनिर अर्को कुरा छ, मत्ती 21:9 उहाँको अघि र पछि लागेका भिड यस्तो यसो भन्दै कराए, दाउदको पुत्र होसन्ना, अन्य धन्य उहाँ जो परमेश्वरको नाउँमा आउनुहुन्छ, परम धाममा होसना। एउटा कुरा तपाईँलाई म भन्न चाहन्छु, त्यतिखेरका मान्छेहरू येशूको नजिक हुन चाहन्थे। कोही मान्छे येशूको नजिक हुन असम्भव थियो अनि त्यो नजिक हुन यति इच्छा गर्थे कि उनीहरू अगाडि नै दौडेर येशू कहाँ जाने रहेछ भनेर बाटो कुरेर त्यहाँ उहाँको नजिक हुन कोसिस गर्थे। एकचोटि मान्छेले बिरामीलाई बोकेर येशूलाई अभिषेक बनाउन ल्याए अनि बाटो नपाएर रुखको छानामा, के अरे घरको छानामा चढेर छानाको उगारेर अनि त्यो बिरामीलाई येशू बाटोमा खसालेका थिए अनि तिनी त्यो बेलामा नि अभिषेक बनाउनु भएको थियो। तपाईँले जक्कैको जक्कायसको बारेमा एउटा स्टोरी सुन्नुहुन्छ, जक्कायसलाई येशूलाई हेर्न मन लाग्यो, उनी होचो थिए, त्यहाँ भिड थियो, उनीहरूले केही नलाग्ने हुनाले के गरे, ऊ चाहिँ अगाडि अगाडि गएर एउटा रुखमा चढेर बसेको छ। तर येशूले जक्कायसलाई देखेर बोलाउनुहुन्छ, उसको घरमा जानुहुन्छ। एकजना स्त्री त्यस्तै भिडमा केही नलागेर, उनी चाहिँ बिरामी थिइन् 12 वर्षदेखि, अनि येशूलाई पछाडि गरेर अनेक गरेर उहाँको लुगा छुन पुग्छेर उहाँबाट शक्ति पाएर अभिषेक हुन्छे। र तपाईँलाई मैले यो सबै कुरा किन भनिराखेको भने नि, त्यतिखेर मानिसहरू र येशूको अवस्था कस्तो थियो, उहाँ साँच्ची नै असाधारण हुनुहुन्थ्यो। यो तपाईँ र मैले आज मनाइराखेको क्रिसमसको येशू उहाँ संसारमा हुँदाखेरि, यद्यपि कति मान्छेहरूले विरोध गरेर उहाँलाई क्रुसमा पनि टाँगे, तर ती मान्छेहरू चाहिँ परमेश्वर होइन कि अन्धकार मन पराउँथे, तर जसले परमेश्वरलाई खोज्न चाहन्थे उहाँलाई चिन्थे, उहाँमा दण्डवोध गर्थे, उहाँबाट जीवन पाउँथे। त्यो कुरा हामी देख्छौँ मत्ती 22:33 यो सुनेर भिडहरू उहाँको शिक्षामा छक्क परे। अनि कतिचोटि त्यतिखेरको इतिहासको कुरा पढ्दाखेरि के हुन्छ भने नि, मान्छेहरू पक्रन भनेर आदेश लिएर जान्थे अरे अनि येशू प्रभुको शिक्षा सुनेर पक्रन नसकेर फर्कन्थे अरे। उहाँको जीवनको बारेमा, उहाँ साँच्ची नै असाधारण हुनुहुन्थ्यो किनभने उहाँ खास परमेश्वर नै हुनुहुन्थ्यो। अनि यहाँ मत्ती 14:25 मानिसहरूको ठुलो भिड उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, तपाईँलाई थाहा छ त्यहाँ के भन्नुभएको छ, कोही मेरो पछि आउने इच्छा गर्छ भने, तपाईँलाई म यहाँ अर्को पद पढ, यदि कोही म कहाँ आउँछ अरे र आमा बाबु आफ्ना पत्नी छोराछोरीहरू दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नै प्राणलाई समेत तुच्छ थानेन भने त्यो मेरो चेला हुन सक्दैन भनाइको मतलब। कतिचोटि मान्छेले यो कुरा राम्रोसँग बुझ्दैन, जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन, यो नै सबभन्दा ठुलो मूल्य तपाईँ र मैले चुकाउनु पर्छ। अर्को शब्दमा, अघि सुरुमा मैले भनेको थिएँ नि, मान्छेहरूले म क्रिस्चियन हुँ भन्ने दावी गर्छ र उनीहरूको जीवनको प्राथमिकता भनेर बुझ्नुहुन्छ कुन कुरा चाहने भनेको चाहिँ धेरै जस्तो मान्छेहरू आफ्नै संसार, आफ्नै लोभ, आफ्नै फाइदा, यो संसार नै मन परिराखेका हुन्छन्। यहाँसम्म कि उनीहरूलाई मनपर्ने आदतहरू जुन पाप कर्म छन् त्यो त्याग्न सकेका हुँदैन। त्यो मान्छे येशूको हुन सक्दैन, यद्यपि चर्च जान्छ, यद्यपि सबै कुरा गर्छ। त्यही कारणले यहाँ उहाँले के भन्नुहुन्छ भने क्रुस बोक्ने भनेको चाहिँ संसारिक स्वभाव, पापपूर्ण स्वभाव, जो हाम्रो स्वार्थी इच्छा हुन्छ त्यसलाई चाहिँ मार्ने भने क्रुसले चाहिँ मृत्यु देखाउँछ। त्यसलाई मारेर हामीले येशूको इच्छा गर्नुपर्छ, उहाँको प्रभुत्व स्वीकार्नुपर्छ। त्यो कुरा चाहिँ उहाँले भन्नु खोज्नु भएको हो। त्यस कारणले अघि तपाईँलाई यो लुका यहाँनिर के अरे लुका 1:1-2 त्यो माझमा घटेको घटनाको विवरण चाहिँ धेरै मान्छेहरूले सङ्ग्रह गरेका, धेरैजनाले आफ्नो हातमा लिएका छन्, त्यसलाई जम्मा गर्ने, त्यसको रिपोर्ट राख्ने, अनि तपाईँले बुझ्नुहुन्छ त्यतिखेरको परिस्थिति कस्तो थियो। अनि उनीहरूले सुरुदेखि नै परमेश्वरको प्रत्यक्ष उनीहरू आँखाले देखेका थिए र परमेश्वरको वचन प्रचारक थिए। त्यसैले हाम्रो हातमा जुन सुसमाचार छ त्यसको स्रोत चाहिँ एकदम वास्तविक थियो भनेर हामी बुझ्छौँ। येशूलाई पछ्याउनेहरू र उहाँको वचन प्रचार गर्नेहरू, येशूमा भरोसा गरेकाहरू, साँच्चा येशूका चेलाहरूले यी कुराहरूलाई जम्मा गरेर तपाईँ र मलाई आज दिएका छन्, होइन? अनि थियोफिलसलाई त्यो कुरा एकदमै क्रमबद्ध रूपमा, प्रमाणित रूपमा अनि लुकाले लेख्छन्, जसले ताकि उनले परमेश्वरमा परिपक्वतामा बढ्न सकुन्, उनलाई परमेश्वरको सत्यताको बारेमा पूर्ण रूपमा ज्ञान होस्। त्यही कुरा चाहिँ तपाईँले यहाँ देख्नुहुन्छ। त्यस कारणले तपाईँलाई 1-2 अरू पद पढेर म सिधाउन चाहन्छु। लुका 8:1, त्यसपछि उहाँ सहर सहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग 12 चेलाहरू थिए। यहाँ 3 छ, हेरोदका कारिन्दा, पुजासी पत्नी योन्ना र सुसन्ना, तिनी र उनीहरू र येशूको आफ्नो धनले तिनीहरूलाई यिनीहरू अरूहरूले आफ्नो धनले उहाँको सेवा गर्थे। अर्को कुरा चाहिँ महत्त्वपूर्ण के छ भने येशू प्रभु मानिसहरूको उद्धारको लागि आउनुभयो अनि उहाँले चाहिँ स्त्रीहरूलाई पनि एउटा आदर गर्नुभयो। वास्तव त्यो कुरा चाहिँ हामी देख्दछौँ। अनि त्यतिखेरका स्त्रीहरूले यहाँ के लेखिएको छ भने स्त्रीहरूले चाहिँ येशूको सेवा आफ्नो धनले गर्थे। मानिसहरू परमेश्वरको पछाडि कुनै अरू फाइदाको लागि होइन कि परमेश्वरलाई चिनेर उहाँसँग सम्बन्ध गरेर उहाँ प्रभु भएको कारणले पछि लागेका थिए। त्यो कुरा चाहिँ हामी यहाँ प्रष्टसँग बुझ्दछौँ। त्यसैले यहाँनिर लुकाले जुन चाहिँ हामीलाई भर्खरै हामीले पढेका छौँ कि यो सत्य प्रमाणित भएको कुरा, आँखाले देखेको, गवाही दिएको कुरा, मैले पनि एकदमै होसियारी साथ यसलाई जाँचेर म लेख्दैछु ताकि तपाईँहरूलाई यो कुराको सत्यता थाहा होस्। जुन कुरो तपाईँले सिकिराख्नु भएको छ यो सत्य प्रमाणित भएको कुरा थाहा होस् र तपाईँ आफ्नो विश्वासमा बढ्न सकोस्, यो कारणले लेखिराखेको छ। त्यस कारणले थियोफिलस भन्ने एकजना व्यक्तिलाई लेखेको यो पत्र हामी सबैको लागि, होइन? अर्को प्रेरितको पुस्तक पनि लेखिएको छ। वास्तवमा लुकाको सुसमाचार उनले सुरुमा एउटा परिचय दिन्छन्, जुन परिचयमा नै यो कुराको महत्त्व, यसको के भन्छ त्यसलाई निश्चयता, यसको भ्यालु, यसको सत्यता, यस अङ्ग्रेजीमा एक्युरेसी भन्छ, यो परिपक्व परमेश्वरको जाँचिएको प्रमाणित भएको सत्य प्रमाणित भएको कुरा लेखेको कुरा चाहिँ उनले प्रमाणित गर्छन्। त्यसपछि अब लुका 1:5 तल तपाईँले हेर्नुभयो भने अब नेक्स्ट विक हामीले त्यो हेर्नेछौँ। अनि त्यसपछि त्यहाँ चाहिँ एकजना पुजारी, अनि जुन चाहिँ जकरिया उसको नाम, उसको श्रीमती एलिसिबा, अनि उनीहरूसँग चाहिँ स्वर्गदूत देखा पर्छन्। तपाईँलाई अलिकति त्यो भनेर सिद्धाउँछु। त्यहाँ के लेखिएको छ भनेदेखि मलाकीको पुस्तक, बाइबलको सबभन्दा अन्तिम पुस्तकको अन्तिम पदहरू जुन लेखिएको छ, तपाईँलाई म त्यो पढेर अनि यहाँनिर यो अर्को हप्तामा हामी हेर्छौँ। तपाईँले अलिकति लुकाको सुसमाचार 1-2 पढेर आउनुहोस्। मलाकी चाहिँ सबभन्दा अन्तिम बाइबलको पुरानो नियममा लेखेको पत्र 4 अनि 5 र 6 पद, हेर परम प्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमबक्तालाई पठाउनु छु, त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर, छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछन्, नत्र त म आएर देशलाई एउटा श्राप दिनेछु। यही कुरा चाहिँ तपाईँले लुका 1 अध्यायको 16 र 17 पदमा पढ्नुभयो भने, अनि तिनले इजरायलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने छन्। कसको बारेमा भनिएको छ यहाँ? बप्तिस्मा दिने युहन्ना। अनि त्यो जखरैया, जुन जखरैया के अरे जखरैया त्यो पुजारी र एलिसिबा उसको श्रीमती, उनीहरू वृद्ध बच्चा पाउन रोकिसकेको अर्को हप्ता हामी लुका 1 अध्यायदेखि हेर्नेछौँ। अनि उनीहरूलाई स्वर्गदूतले, यहाँनिर तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर एकजना जकरिया नाउँ भएका एकजना पुजारी थिए, उनको पत्नी एलिसिबा, उनीहरू चाहिँ हारुन वंशकी त्यो चाहिँ थिइन्, उनीहरू पुजारी वंशका थिए। त्यसको बारेमा अर्को हप्ता हेर्छौँ। तर तपाईँलाई मैले के भनेको भने, यो जुन घटना भएको थियो, यो कुरा भनेको थियो, त्यसपछि यो मलाकीको पुस्तक लेखिसकेपछि त्यो मलाकीसम्म के हुन्थ्यो? परमेश्वर कुनै न कुनै भविष्यवक्ता अगमवक्ताद्वारा मानिसहरूसँग बोल्नुहुन्थ्यो, पटक पटक बोल्नुहुन्थ्यो। तर यो पछि परमेश्वर 400 वर्ष बोल्नु भएन इजरायलीहरूसँग, परमेश्वर कुनै पनि मान्छेसँग बोल्नु भएन 400 वर्ष चुपचाप, केही पनि थाहा भएन। अनि अचानक तपाईँले लुका 1 अध्यायको 16 र 17 पदमा पुगेपछि एकैचोटि त्यो जखरियासँग, यो 16 र 17 पदको कुरा छ, त्योभन्दा अगाडि तपाईँले हेर्न सक्नुहुन्छ एकैचोटि स्वर्गदूत देखा परेको हुन्छ, होइन? अनि तपाईँलाई त्यसको बारेमा यहाँ म पढ्न सक्छु। त्यस बेला प्रभुको एउटा दूत तिनी कहाँ धूप वेदीको दाहिनेपट्टि उभिएका देखा परे, अनि दूतलाई देखेर जकरिया आत्तिए, भयभीत भए। तर स्वर्गदूतले तिनलाई भने, न डराउ जकरिया, तिम्रो प्रार्थनाको सुनाइ भएको छ, तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा पुत्र जन्माउने छन्, तिमीले तिनको नाउँ युहन्ना राख्नु। अनि यो तपाईँलाई मैले के भन्दैछु भनेदेखि, 400 वर्षको त्यो शान्त कुरा, के भन्छ, चुपचाप परमेश्वरको सम्बन्ध नभएको कुरा एकैचोटि, अनि यहाँनिर जकरियासँग स्वर्गदूत देखा परेर सुरु हुन्छ। अनि त्यसपछि बप्तिस्मा दिने युहन्नाको बारेमा त्यहाँनिर कुरा हुन्छ, एलिसिबा, जबकि उनले बच्चा पाउने उमेर गइसकेका थियो। त्यसको बारेमा हामी अर्को हप्ता हेर्छौँ, तपाईँ पढेर आउन सक्नुहुन्छ। वास्तवमा यो क्रिसमसको स्टोरी, यो चाहिँ रियल स्टोरी, यो भएको कुरा हो, रियल घटना हो। अनि त्यसरी 2000 वर्ष अगाडि यसरी पुरा भएको थियो। बप्तिस्मा दिने युहन्नाले कसरी येशु प्रभुको बारेमा बाटो तयार पार्ने कुरा थियो, त्यो पुरानो नियममा मलाकीमा लेखिएको कुरा थियो, यसैयामा त्यसको बारेमा लेखिएको कुरा थियो। अनि त्यो पनि अचम्म प्रकारले उनको जन्म हुन्छ। त्यसपछि येशु प्रभुको जन्मको बारेमा हामीले स्वर्गदूत मरियमसँग बोलेको हुन्छ, अनि कसरी मरियम गर्भवती हुन्छन्, त्यसपछि हामीलाई थाहा छ येशु प्रभुको जन्म, अनि त्यो कुराहरू हुन्छ। हामीले यो क्रिसमसको बारेमा कसरी त्यो बेलामा घटना घट्यो, मानिसहरूले के गरे, त्यसको बारेमा हेर्छौँ। तर यहाँ सबभन्दा महत्त्वपूर्ण कुरा, तपाईँ र मैले सिक्ने कुरा के, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले एउटा कुरा त के छ भने, हाम्रो विश्वास हो, जतिले हामीले आफैलाई क्रिस्चियन भनेर दावी गरेका छौँ, हामीले आफैलाई जाँच्नुपर्छ। त्यो दावी गर्नुसम्म ठिक छ, कि तपाईँ र म साँच्ची नै येशु प्रभु हाम्रो हृदयमा जसरी संसारमा जन्मिनु भयो, आज हाम्रो हृदयमा जन्मनुहुन्छ, जन्मिनु भएको छ, अथवा तपाईँ र म येशुमा जन्मेका छौँ, त्यो मुख्य कुरा हो, त्यो हामीले बुझ्नुपर्छ। त्यो रियल थियो, त्यतिखेर मानिसहरू, येशुमा जन्मिएका मान्छेहरू फरक थिए, आज पनि फरक छन्, तपाईँ र म पनि जन्मियो भने फरक हुन्छ। अर्को कुरा, धेरै मान्छेहरू विश्वास गरेर चर्च आएको भन्नेहरूमा पनि कतिचोटि भित्रभित्र अन्धविश्वास छ, किनभने उनीहरूले साँचो परमेश्वरको सत्यता कहाँबाट आयो, कसरी उहाँ सत्य हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका छैनन्, उनीहरूको समझ खुलेको हुँदैन, त्यही कारण उनीहरू पाप गरी पठाउँछन्। उनीहरू कतिवटा कुराहरूमा अगाडि ठिकै छन्, भित्र चाहिँ अरू काम गर्छन्। उनीहरूले परमेश्वरलाई चिन्यो भनेदेखि त्यसो गर्दैनन्। त्यसैले प्रार्थना गरौँ, बाइबल पढौँ, हामी आफैलाई जाँचौँ, ताकि हामीले परमेश्वरलाई जुन प्रकारले चिन्नुपर्ने, मैले सुरुमै भने, क्रिस्चियन जीवन एउटा सम्बन्धको जीवन हो, सम्बन्ध जीवित परमेश्वरसँग, येशु ख्रिस्टद्वारा, अनि तपाईँ र ममा त्यो हुन सकेको होस्। के किनभने उहाँ सत्य परमेश्वर हुनुहुन्छ, उहाँको अस्तित्व साँचो छ भन्ने कुराको प्रमाण बाइबलमा विभिन्न किसिमले दिएको छ। अनि विशेष गरी यो क्रिसमस येशु प्रभुको जन्मको सम्बन्धमा भएका घटनाहरू जब हामी हेर्न थाल्छौँ, कसरी त्यतिखेरका मान्छेहरूले उहाँमा आनन्द गरे, किनभने उहाँले साँच्ची नै येशुलाई हृदयदेखि चिने देखे, येशुले उनीहरूलाई छुनु भयो। आज त्यही येशु पवित्र आत्मामा यो संसारमा तपाईँ र मेरो बिचमा हुनुहुन्छ, हामीलाई छुनुहुन्छ। हामीले आफ्नो हृदय खोल्नुपर्छ। बाइबलमा लेखेको छ नि, ढोकामा उभिएर म ढकढकाउँछु प्रकाश 3:20, अनि तिमीले खोल्यो भने म भित्र आउँछु, म तिमीसँग बस्छु, तिमी मसँग बस्छौ। प्रियहरू, हामीले ढोका खोल्ने भनेको चाहिँ उहाँलाई प्रभु स्वीकार्ने, उहाँको वचनअनुसार जिउने। तपाईँ र म जब उहाँको वचनअनुसार जिउँछौँ नि, हामीलाई न त समयको ख्याल हुन्छ, न त केही कुराको ख्याल हुन्छ। परमेश्वरको निम्ति तपाईँ कुनै पनि समय तत्पर हुनुहुन्छ। तर यो अत्कल्चा गेट बाई भन्छ नि, लडाइँमा सिपाहीहरू गेट बाई सिपाही हुन्छ अरे, भन्या चाहिँ दिन काट्ने तर कहिले पनि ऊ लड्ने र जित्ने विचार छैन। कतिजना मान्छेहरू क्रिस्चियनहरू गेट बाई छन्। तपाईँले साँच्ची नै येसुलाई भेट्नुभयो भने तपाईँ उत्साहित हुनुहुन्छ। ती मानिसहरू जो येसुलाई चिने, रात दिन उहाँसँग हिँडे। त्यसकारण प्रियहरू, तपाईँलाई म त्यही कुराको उत्साह दिन चाहन्छु, यो क्रिसमसले तपाईँ र मेरो जीवनमा येसुको उपस्थिति साँचो भएको थाहा गर्नलाई सहायता गरेको होस्। उहाँको अस्तित्व सत्य होस्। तपाईँ र मैले अरूको अगाडि पनि ख्रिस्ट साँच्ची नै जीवित हुनुहुन्छ भन्ने कुरा हाम्रो जीवनद्वारा देखाउन सकौँ। हामीले मानिसहरूको लागि प्रार्थना गरौँ ताकि उनीहरूको समझ येसु प्रभुले खोल्नु भएको होस्, उनीहरूले प्रभुलाई चिनेर मुक्तिको अनुभव गर्न सकेको होस्। त्यसकारण तपाईँहरू सबैलाई म यही एउटा निमन्त्रणा, एउटा के भन्छ त्यसलाई, सुझाव राख्न चाहन्छु। प्रभुलाई खोज्नुहोस्, किनभने उहाँ हामीलाई खोज्न आउनुभयो। हामी उहाँतिर फर्क्यौँ भने उहाँले हामीलाई आशिष दिनुहुन्छ। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको